अनि आउँदो हप्ताहरूमा तपाईँ नछोड्नुहोस्, अरू साथीहरूलाई पनि भन्नुहोस्, हामी मेलै लगाएर यो कलसीको पत्रलाई अध्ययन गर्छौँ। कलसीका विश्वासीहरूलाई पावलले कसरी लेखेका छन्? तपाईँले यो पावलको 13 वटै पत्रहरू लेखेका छन्, नयाँ नियममा पावलले लेखेका पत्रहरू 13 वटा छन्। ती पत्रहरूमा एकअर्काको नाम लेखेर अभिवादन गरेर तिनीहरूलाई प्रार्थना गरेर, यहाँसम्म कि पावलले आफ्नो लागि पनि ती मान्छेहरूलाई प्रार्थना गर्न अनुरोध गर्छन्। भनेको मतलब पावलको लागि चाहिँ अर्को विश्वासी चाहिँ सानो मान्छे हुँदैन, बराबरी हो। यो कुरो तपाईँले अर्को कुरा बुझ्नुपर्छ, सानो र ठुलो कुरा हुँदैन यहाँ। हामी सबै परमेश्वरको दास हो, हाम्रो जिम्मेवारीको हिसाबले, हाम्रो कर्तव्यको हिसाबले हामीले फरक भूमिका होला, तर हामी बराबरी हो। कलसी 1 अध्यायको 1 देखि तपाईँलाई म 14 पदसम्म पढ्न चाहन्छु। यहाँ 1मा यस्तो लेखेको छ, परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूमा प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट ख्रिस्टमा भएका कलसेका सन्तहरू र विश्वासी भाइहरूलाई परमेश्वर हाम्रो पिताबाट अनुग्रह शान्ति। 3 पद, तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशु ख्रिस्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ। 4 पद, किनकि ख्रिस्ट येशूमा तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। यो विषयमा पछि हामीले छलफल गर्छौँ। यो 4 पदमा लेखेको छ नि, के लेखेको छ? ख्रिस्ट येशूमा तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति, भनेको चाहिँ अरू विश्वासीहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। पावलले रोमको झेलखानमा बसेर लेखेको कुरा हो यो। कलसी 1:5 जुन चाहिँ तिमीहरूको निम्ति स्वर्गमा राखिएका आशाको कारणले नै हो, यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन अर्थात् सुसमाचारमा सुनेका छौ। 6 पद, यो सुसमाचार तिमीहरूका आएको छ र साँच्चै सारा संसारमा फलदायी भई बढिरहेछ। सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो परमेश्वरले तिमीहरूको बिचमा पनि त्यसरी नै काम गरिरहेछ। 7 पद, जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी दास इप्राफ्रासबाट सिक्यौ, तिनी हाम्रो पक्षमा ख्रिस्टका एक विश्वासी सेवक हुन्। 8 पद, तिनले पवित्र आत्मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्। 9 पद, यसै कारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौ। यहाँनिर पावलले कलसीको विश्वासीहरूको बारेमा, इपाफ्रास जसले चाहिँ कलसीमा सुसमाचार लगेको, कलसीमा मण्डली सुरु गर्ने व्यक्ति इपाफ्रास, जो चाहिँ रोममा पावललाई सहायता गर्न झेलखानमा जान्छन्, अनि ती कलसीमा भएका विश्वासीहरू पावलले कहिल्यै भेटेका छैनन्, तर त्यहाँका विश्वासीहरू कति प्रेममा, कति गहिरो विश्वासमा रहेछन्, किनभने पावलले तिनीहरूको बारेमा यसरी लेख्छन्। यसै कारण हामीले सुने, अब ती विश्वासीहरू त एकदम राम्रो छ, एकअर्कामा प्रेम छ, सबै छ, र पनि यहाँ पावलले तिनीहरूको लागि के प्रार्थना गर्छ? सुनेको दिनदेखि, अब यो कलसीको विश्वासीहरूलाई चाहिँ उहाँको ज्ञान, इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो, यो प्रार्थना। तपाईँमा हुनुपर्ने कुरा के? परमेश्वरको इच्छाको ज्ञान र आत्मिकी बुद्धि र हाम्रो समझमा चाहिँ हामी पूर्ण हुनुपर्छ। हरेक विश्वासीको लागि यो एउटा आवश्यकता हो। अनि त्यो प्रार्थना गर्न छोडेका छैनौँ, मतलब पावलले दिनदिन प्रार्थना गर्दैछन्। 10 पदमा, उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन जिउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। अब यो हामीले पछि यसको बारेमा अरू अध्ययन गर्नेछौँ, तपाईँलाई मैले सबै पदै पछि भन्नु परेन। 11 पद, उहाँको महिमित शक्तिअनुसार आनन्दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलियो हो। अनि त्यसपछि यहाँ 12 पद, ज्योतिमा सन्तहरूका उत्तराधिकारका अधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनु हुने पितालाई धन्यवाद होस्। 13, उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। त्यस कारण यहाँनिर मैले तपाईँलाई भनेको छ नि, क्रिस्चियन भनेको चाहिँ अन्धकारबाट छुटिसकेका छ अनि परमेश्वरको प्रिय पुत्र येशु ख्रिस्टको राज्यमा सरिसकेको छ, बदलिसकेको छ। त्यसकारणले ज्योतिमा छ, अब अन्धकारमा छैन। त्यो व्यक्ति क्रिस्चियन हो। अन्धकारमा भएको मान्छेमा मात्र अन्धकारको फलहरू हुन्छ, ज्योतिमा भएको मान्छेहरूको फल ज्योतिको हुन्छ। अनि 14 पदमा छ, उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ, सबै पापको क्षमा छ। त्यसकारणले अब कलसीको पत्रमा पढ्दै गर्दाखेरि अलिकति तपाईँलाई ब्याकग्राउन्डको कुरा गरेँ मैले। यो एउटा महत्त्वपूर्ण कुरा, यो कलसीको पत्र तपाईँलाई मैले किन पढिराखेको छु भने, वास्तवमा पावलले विश्वास गरेको तपाईँलाई थाहा छ, प्रेरितको पत्रमा तपाईँले हेर्नुभयो भने पावल चाहिँ एउटा यहुदी पण्डित फरिसी अनि ख्रिस विरोधी, क्रिस्चियनहरूलाई पक्रेर झ्यालखाना हाल्नलाई पर्चा लिएर जाँदै गर्दा दमस्कसको रोडमा येशु प्रभुको दर्शन पाउँछ र ऊ चाहिँ मूर्छा भएर ढल्छ। त्यसपछि परमेश्वरले उसलाई एउटा कुरा भन्नुहुन्छ अनि त्यहीँ नै प्रभु तपाईँ को हुनुहुन्छ भन्छ उसले सुरुमा। अनि येशु प्रभुले जब भन्नुहुन्छ त्यसपछि उसले के भन्छ, मैले अब के गर्नु पऱ्यो? देख्नुभयो, पावलको येशु प्रभु भन्ने थाहा पाउने बित्तिकै उसले के सोध्यो प्रभुलाई, मैले अब के गर्नु पऱ्यो? त्यसपछि येशु प्रभुले पावललाई सबै कुरो बताउनुहुन्छ अनि त्यो हननिया भन्ने एकजना अन्य जाति तर विश्वासी, उसले प्रार्थना गर्नलाई उसमा जान्छ, त्यसपछि उसको आँखा देखिन्छ, त्यसपछि परमेश्वरले उसलाई दिनुहुन्छ सबै प्रकाश बोलावट, त्यसपछि पावल पुरा जीवन आफ्नो ज्यानलाई आहुति दिएर उसले आफ्नो ज्यानको प्रवाह गरेका छैन, उसको निम्ति केवल एउटै कुरा छ, परमेश्वरको महिमा, राज्यको विस्तार। त्यो क्रममा के गर्छ उसले, हरेक विश्वासीहरूलाई प्रेम गरेको छ, हरेक विश्वासीको निम्ति आफैलाई समर्पण गरेको छ, विश्वासमा नआएकाहरूको निम्ति सुसमाचार प्रचारमा गएको छ। तपाईँले प्रेरितको पत्रहरू पढ्नुभयो भनेदेखि यहुदीहरूले उनलाई रिसाउँथे, किनभनेदेखि पहिला ऊ यहुदी नै थियो, अहिले पनि ऊ यहुदी, तर अहिले चाहिँ ख्रिस्टको चेला, क्रिस्चियन, प्रेरित, अनि उसलाई चाहिँ मार्न भनेर समातेर लाँदै गर्दाखेरि पावलले के भन्छ, एकछिन पख भनेर फेरि फर्केर, अझै तपाईँहरूले विश्वास गर्नुहोस्, येसुको बारेमा मान्छेहरूलाई पश्चाताप गर्नलाई उसले सन्देश दिन्छ, किनभने उसको आँखा खुलेको छ। जसले येसुलाई चिन्दैन उनीहरूको अवस्था खत्तम छ, उनीहरू पापको दण्डमा पुग्छन्, उनीहरूलाई परमेश्वरको क्रोध हुन्छ, उनीहरू एक दिन परमेश्वरको न्यायमा पर्छन्। तपाईँ र मैले त्यो कुरा किन बुझेका छैनौँ? तपाईँ र मैले परमेश्वरलाई आज प्रेम गरेनौँ, उहाँको राज्य आज पछ्यानौँ, येसुलाई आज प्रभु मानेनौँ, उहाँको इच्छा आज पछ्यानौँ भनेदेखि खालि नामधारी क्रिस्चियन भएर चाहिँ परमेश्वरको दण्डबाट टाढा हुन सक्दैन नि। परमेश्वरको छोराछोरी हुनलाई, उहाँको धर्मपुत्र धर्मपुत्री, उहाँको सबै आशिषको भागीदार हुनलाई त तपाईँ र ममा नयाँ जन्म हुनुपर्छ, तपाईँ र मेरो आत्मा बदलिनुपर्छ, तपाईँ र मेरो पाप पुरा शुद्ध हुनुपर्छ, क्षमा हुनुपर्छ। अनि कुनै व्यक्ति क्षमा भएको, नयाँ जन्म पाएको व्यक्ति कस्तो हुन्छ? नयाँ हुन्छ, नयाँ स्वभाव हुन्छ, प्रियहरू हो। यो सबै कुराहरू जो हामी अहिले गरिरहेछौँ यो जरुरी हुँदैन त्यसपछि। त्यसपछि एकले अर्कालाई परमेश्वरमा अझै उत्तम कुरा गर्न, प्रेम गर्न उत्साह दिनेहरू हामी हुन्छौँ, होइन? अनि वास्तवमा परमेश्वरको अनुग्रहले यो संसारमा निरन्तर काम गरिरहनु भएको छ। बाइबलमा के लेखा छ तपाईँलाई म भन्न चाहन्छु यहाँनिर, परमेश्वर, यो एउटा सत्यता हो, परमेश्वर, हामीले फिलिपीको पत्र एकचोटि पढेका थियौँ, फिलिपी 2 अध्यायको 13 पदमा के लेखेको छ भने, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुलाउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। अर्को ठाउँमा बाइबलमा छ, परमेश्वरको आत्मा, उहाँको अनुग्रह, उहाँको सहयोग। अनुग्रह भनेको चाहिँ परमेश्वरबाट आउने सहायता, निरन्तर काम गरिरहनुहुन्छ विश्वास नगरेका मान्छेहरूलाई विश्वासमा ल्याउनलाई, विश्वास गरेका मान्छेहरूलाई परमेश्वरको इच्छा अनुसार हिँड्नलाई परमेश्वर काम गरिरहनुहुन्छ। तर तपाईँ र मैले चाहिँ परमेश्वरको कामलाई सुन्ने कि आफ्नै सेल्फिस कामलाई सुन्ने? किनभने सैतानले त घरिघरि तपाईँलाई अरू अरू इच्छा दिन्छ नि त। परमेश्वरको काम मण्डलीको इच्छा होइन। तपाईँले मण्डलीलाई कसरी हेरिराख्नु भएको छ? मण्डली वृद्धि होस् भनेर प्रार्थना गर्नुहुन्छ दिनदिनै? तपाईँले आफैले चाहिँ मण्डली वृद्धिको लागि के गर्नुहुन्छ? जुन व्यक्तिले मण्डली वृद्धिको लागि केही पनि गर्दैन, मण्डली चाहिँ वृद्धि नभएको खालको विचार कल्पना गर्छ, त्यो सैतानको नोकर हो, त्यो परमेश्वरको होइन। यो कुरो तपाईँले सधैँ होसियारीपूर्वक सोच्नुहोस्। जसको मनमा मण्डलीप्रति, मण्डलीको उत्थान र वृद्धि र परमेश्वरको महिमा भन्दा अरू कुरा सोच छ, त्यो मान्छे परमेश्वरको हुन सक्दैन। तपाईँलाई यो क्लियर भन्छु म। किनभनेदेखि नि चर्चमा जाने मान्छे स्वर्ग जान्छ भने ग्यारेन्टी छैन। तपाईँले आफैलाई जाँच्नुहोस्, तपाईँले परमेश्वरको इच्छै गर्नुहुन्न भने कसरी स्वर्ग जानुहुन्छ? त्यस कारणले अब अलिकति ब्याकग्राउन्डमा जाउँ। यो कलसीको पत्रको सम्बन्धमा थुप्रै कुराहरू हामी हेर्छौँ, आज तपाईँलाई केवल थोरै कुराहरू म भन्न गइरहेको छु। पहिलो कुरा चाहिँ एक अध्यायको मात्रै विचार गर्दाखेरि, कलसीको पत्रको एक अध्यायमा पहिलो कुरा चाहिँ येशू ख्रिस्ट चाहिँ सर्वोच्च हुनुहुन्छ। यो कुरो यहाँनिर क्लियर भन्न खोजिएको छ, येशू ख्रिस्ट सर्वोच्च भनेको चाहिँ सुप्रेमेसी भन्छ अङ्ग्रेजीमा, सर्वोत्तम, सबैभन्दा सर्वश्रेष्ठ, सबैभन्दा महान येसु हुनुहुन्छ। अघि हामीले भजन सङ्ग्रह 195 के अरे 45 हो के अरे पढेको होइन, त्यहाँ के छ? परमेश्वरको महानता छ होइन। हामीले जति पनि भजनहरू गाउँछौँ, आराधना गर्छौँ, त्यहाँ परमेश्वरको महानताको बारेमा ती शब्दहरू छन्। त्यहाँ तपाईँ गाउनुहुन्छ तर त्यसले तपाईँको हृदयमा कति काम गर्छ? तपाईँले गाएको भजनहरू चाहिँ तपाईँको हृदयमा काम गऱ्यो भने तपाईँको जीवन के हुन्छ थाहा छ? परमेश्वरलाई मनपर्ने जीवन हुन्छ। मान्छे दङ पर्छ तपाईँको जीवन देखेर, अल्छी हुँदैन, मण्डलीमा समयमा नआउने पनि हुँदैन, परमेश्वरको सुसमाचार नसुनाउने पनि हुँदैन, तर एकले अर्कालाई प्रेम गर्ने हुन्छ, प्रियहरू हो। त्यस कारणले सबभन्दा ठुलो कुरा चाहिँ कलसीको पत्रमा, कलसीको अवस्था, कलसी भन्ने चाहिँ एउटा सानो सहर थियो, मैले भने नि एफिसीबाट 100 माइल पूर्वपट्टि, अनि त्यहाँनिर अर्को दुईवटा चर्च पनि छ, एउटा लाउडिसिया, एउटा चाहिँ के भन्छ त्यसलाई भने हिरापोलिस, हिरापोलिस र लाउडिसिया भन्ने अर्को दुईवटा चर्च छ। तिनवटा चर्च कलसीमा सुरु भएको छ, अनि यो तिनटै चर्च सुरु गर्नेमा चाहिँ मुख्य चाहिँ इपाफ्रास, अनि इपाफ्रास र अर्को चाहिँ फिलेमोन भन्ने, यिनीहरूले यो दुईजना चाहिँ सायद एफिसेमा जुन बेलामा पावलले एफिसीमा 3 वर्षसम्म, तपाईँले पढ्नुहोस् प्रेरितको पुस्तक पढ्नुहोस् 19 अध्यायदेखि, पावलले एफिसीमा मण्डली सुरु गरेर 3 वर्षसम्म, अब यहाँ कल्पना गर्नुहोस् पावलले 3 वर्षसम्म कसरी सिकाउँथ्यो थाहा छ? दिनमा 5 घन्टा, हप्तामा 6 दिन, 3 वर्षसम्म, कस्तो खालको शिक्षा होला? हरेक दिन 5 घन्टा प्रचारमा आएर बस्थ्यो मान्छेहरू, उसले 5 घन्टा दिनको 6 दिनसम्म प्रचार गर्थ्यो, कस्तो होला? परमेश्वरको शक्ति बिना सक्छ? परमेश्वरलाई त्यति धेरै आफ्नो जीवनमा महत्त्व दिएको, सबै कुरा नै परमेश्वरको इच्छा हो होइन? अनि त्यही बेलामा यो इपाफ्रास चाहिँ त्यहाँ सुसमाचार सुनेर, पावलको प्रचार सुनेर विश्वास गर्छन्, विश्वासी हुन्छन्। फिलेमन भन्ने पनि त्यही बेलामा हुन्छन्। फिलेमन चाहिँ त्यतिखेर चाहिँ अब यो दासहरू, धेरै दासहरू किनबेच गर्ने चलन हुन्थ्यो, अनि फिलेमोनको चाहिँ धेरै दासहरू पनि थियो, त्यसको बारेमा पनि एफिसीको पुस्तकमै हामीले पत्रमै हेरेको थियौँ, पावलले फिलेमोनलाई कुरा गरेको। त्यसकारणले दासहरूको चलन पनि थियो त्यो बेलामा, त्यसको सम्बन्धमा हामीले धेरै कुरा गरिसकेका छौँ। त्यसकारणले यो दुईजना व्यक्ति फिलेमोन इपाफ्रास, अनि विशेष गरी इपाफ्रासले यो कलसीमा अनि यो लाउडिसियामा अनि यो हिरापोलिसमा सुसमाचार बाँड्ने काम गरे र ती ठाउँहरूमा मण्डली सुरु भयो। अनि कलसीको मण्डलीमा चाहिँ त्यो कहिले सुरु भयो भन्दाखेरि, कलसीको पत्र लेख्ने चाहिँ पावल आफै थिए, जुन चाहिँ बाइबलमा के अरे कलसीकै पत्रमा पावलले तीन पटक आफ्नो नाम लेखेका छन्, तपाईँले पढ्न सक्नुहुन्छ। अनि यो लेख्ने चाहिँ पावलै थियो भन्ने कुरा हामीले त्यसरी थाहा हुन्छ। यो कहिले लेखियो? अहिले 2024 होइन, इस्वी सम्वत, यो चाहिँ इस्वी सम्वत 60 लेखिएको यो पत्र कलसीको मण्डलीलाई, होइन। अनि त्यो बेलामा के चलन थियो? पावलले लेखेका पत्रहरू यो धेरै जस्तो एफिसी अनि फिलिपी कलसी त्यसपछि दोस्रो तिमोथी पावलले रोमको झ्यालबाट लेखे। अनि त्यो बेलामा पत्र बोक्ने मान्छे हुन्थ्यो, अनि ती चर्चहरूमा त्यो पत्र लगेपछि, जस्तो कलसीको पत्र चाहिँ कलसीमा पुगेपछि कलसीमा त्यो मण्डलीमा त्यो पत्र चाहिँ पुरै पढिन्थ्यो एकैचोटि। त्यतिखेरको मान्छेहरूले त्यो सबै कुरा बुझ्थ्यो। अनि त्यो एउटा चर्चमा मात्रै होइन, त्यसपछि त्यही पत्र लगेर लाउडिसियामा त्यही पत्र लगेर हिरापोलिसमा गएर पढिन्थ्यो। अनि त्यस्तै अरू धेरै ठाउँमा जहाँ जहाँ मण्डली सुरु भएको छ त्यहाँ पढिन्थ्यो, किनभने धेरै अरू चर्चहरू सुरु भएको छन् जुन चाहिँ लेखिएको छैन यहाँ। त्यस कारणले तपाईँलाई त्यही कुरा म भन्न चाहन्छु यहाँनिर, होइन। त्यसैले यो मण्डलीमा सबभन्दा मुख्य पद के अरे यो पद यो कलसीमा अङ्ग्रेजीमा की भर्स भन्छ, की भर्स मुख्य पद चाहिँ यो कलसी 1 को 18 यहाँ लेखेको छ, उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, उहाँको अरूबाट जीवित मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होउन्। यो चाहिँ सबभन्दा मुख्य पद की पद भन्छ। अनि कलसी 1 अध्यायमा चाहिँ कलसीको मण्डलीमा त्यतिखेर धेरै जस्तो यहुदी र अन्य जाति भनिन्छ, दुई खालको मान्छे हुन्थे, ग्रिक पनि भनिन्छ, हिब्रू र ग्रिक, होइन। अनि अन्य जातिहरूबाट विश्वास गर्ने विश्वासीहरू सबभन्दा बढी थियो कलसीमा। त्यहाँ नजिकै यहुदीहरूको एउटा समाज पनि थियो, तर एउटा के थियो भने त्यहाँका विश्वासीहरू यस्तो राम्रो थियो, उनीहरूको बारेमा इपाफ्रास जो चाहिँ रोममा गए, अनि तपाईँलाई थाहा छ यो कलसीबाट रोममा जहाँ पावल थियो त्यहाँ धेरै टाढा पर्थ्यो, कति दिन लाग्थ्यो हिँडेर। अनि त्यहाँ सायद उनीहरूले पैसा पावललाई के चाहिन्छ, उनी जेलखानमा छन् नि, साँच्चो त्यसको बारेमा तपाईँले अध्ययन गर्नुभयो भने सबै कुराहरू पाउनुहुन्छ। अनि त्यहाँ पावललाई सहायता गर्न गएको हुन्छ, अनि पावलले त्यहाँ बसेर इपाफ्रासले कति समयसम्म पावललाई सहायता गर्छन्, त्यो सबै कुरा बाइबलमा हामी पाउँछौँ। तर यहाँ मुख्य कुरा चाहिँ के छ भने कलसी एउटा, सायद यो मण्डली यहाँ सुरु नभएको हो भनेदेखि कलसीको नाम कसैलाई थाहा पनि हुन्थेन, त्यति सानो देश हो के अरे यो सहर हो। सुरुमा एफिसी अथवा लाउडिसिया जस्तै कलसी थियो अरे, व्यापारी केन्द्र, त्यहाँ मान्छे यताउताबाट आउने, जस्तो काठमाडौँ पहिला वर्षौँ अगाडि पनि तिब्बत जाने एउटा भन्ज्याङ एउटा मार्ग पर्थ्यो, जसले गर्दा काठमाडौँमा विकास भयो पहिल्यै, होइन, हिँडेर जाँदाखेरि तिब्बत जानेहरू त्यहाँबाट जान्थे अरे। भनेको जस्तै यो कलसीमा त्यस्तो थियो, तर पछि पछि कलसीको सहर चाहिँ अलिकति विकास भएन, तर त्यहाँको मण्डली एउटा सानो मण्डली हो जो चाहिँ इपाफ्रासले सुरु गरे, त्यति सानो मण्डली भए पनि जुन कलसीको पत्र यहाँ पावलले लेखेका छन् यो एकदमै महत्त्वपूर्ण छ। अनि कलसीको पत्रमा जुन कुराहरू लेखिएको छ त्यो शिक्षा, बाइबल शिक्षाको लागि एकदमै महत्त्वपूर्ण छ। अनि त्यसको बारेमा आउँदा दिनहरूमा धेरै हामी हेर्नेछौँ। सरसर्ती तपाईँलाई यसको बारेमा म भन्न चाहन्छु, कलसीको पत्र चाहिँ पावलले लेखेको भनेर मैले तपाईँलाई भनिसकेँ। अनि कलसीको पत्रमा येसु ख्रिस्ट सर्वोच्च हुनुहुन्छ। येसु ख्रिस्ट चाहिँ के भन्छ भनेदेखि डिएटी अफ क्राइस्ट भन्छ अङ्ग्रेजीमा। डिएटी भनेको चाहिँ ख्रिस्टको ईश्वरत्व। ख्रिस्ट चाहिँ पुरा परमेश्वर हुनुहुन्थ्यो। हामी अब कहिलेकाहीँ यो त्रिएक परमेश्वरको बारेमा धेरै राम्रोसँग बुझ्दैनौँ। कतिजनाले कुरा गर्दाखेरि तिनवटा परमेश्वरको जस्तो कुरा गरेको सुनेको छु। तपाईँले बाइबल पढ्नु पुगेन, यो त्रिएक परमेश्वरको कन्सेप्टलाई बुझ्नु पुगेन। किनभने परमेश्वर तिनवटा हुनुहुन्न क्या, एउटा हुनुहुन्छ। हामीले कहिल्यै पनि तिनवटा छुट्टै छुट्टै व्यक्तिलाई कुरा गर्ने होइन। जहिले पनि परमेश्वर पिताले नै सबै कुरा गर्नुभएको छ। यहाँ हामीले प्रार्थना गर्दाखेरि येशुप्रभुले के सिकाउनु भयो, हे परमेश्वर पिता, स्वर्गको पिता भनेर प्रार्थना गर भनेर सिकाउनु भयो। तर हामीले येसु ख्रिस्टको नाउँमा प्रार्थना गर्छौँ, किनभने येसु नै हाम्रो उद्धारकर्ता, मध्यस्थकर्ता हुनुहुन्छ। केवल येसुद्वारा मात्रै हामी परमेश्वरकोमा जान सक्छौँ। पवित्र आत्माले केवल येसुलाई प्रकट गर्ने काम गर्नुहुन्छ। पवित्र आत्माको आफ्नो योजना के पनि छैन। पवित्र आत्माको सबै विचार योजना भनेको परमेश्वर पिताको योजना हो। त्यसैले यहाँनिर जहिले पनि उहाँहरूको एउटै मन हो। त्यही कारणले परमेश्वर कसरी एउटै हुनुभयो त, तिनवटा व्यक्तित्व देख्छौँ। यो एउटा रहस्यमय कुरा हो, तर परमेश्वर तिनवटा हुनुहुन्न। त्यसैले कहिले पनि तपाईँले येशु प्रभुको बारेमा कुरा गर्दा परमेश्वरको बारेमा कुरा गरेको छैन भनेर नसम्झनुहोस्। किनभने येशु प्रभुले के भन्नुभयो फिलिपलाई, मलाई पिता देखाइदिनुहोस् भनेर, युहन्ना 13 अध्यायमा होइन, 14 अध्यायमा, 14 अध्यायमा। अनि येशु प्रभुले उसलाई के भन्नुभयो, तिमीले मलाई देखिसकेका छौ नि, कसरी भन्छौ तिमीले पिता देखाएको छैन, जसले मलाई देखाएको छ उसले पितालाई पनि देखाएको छ, किनभने म र पिता एकै हो, तपाईँलाई थाहा छ है। त्यसैले यो कति महत्त्वपूर्ण छ, हामीले बुझ्न जरुरी छ। जो कुरा बाइबलमा छ त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यस कारणले कति मान्छेहरू त्यतिखेर कलसीको एउटा सबभन्दा झुट्टा गलत शिक्षा के थियो भने, येसु चाहिँ जन्मिँदाखेरि मानिस, बत्तिस्मामा चाहिँ परमेश्वरको शक्ति पवित्र आत्मा आउनुभयो, फेरि क्रुसमा मर्ने बेलामा चाहिँ परमेश्वर छोड्नुभयो, मान्छे मात्रै भयो, यो खालको कुरा। अनि उहाँको बौरी उठेको कुरा मान्छेले विश्वास गरेको थिएन, त्यो खालको शिक्षा ल्याउन थालेको थियो। अहिले पनि मण्डलीमा त्यस्तै खालको गलत होइन होला, तर कति धेरै गलतहरू जो बाइबलमा प्रष्ट छैन, अर्कै कुरा छ, मान्छेले ल्याउन खोज्छ। त्यस कारण तपाईँ र मैले बाइबल पढेर बाइबलको शिक्षा अनुसार हामीले जिउनुपर्छ, मान्छेको पछि लाग्नु हुँदैन। कतिचोटि मान्छेहरूले धेरै इमोसनल आवेगका कुराहरू गर्छन्, कतिजनाले मान्छेहरूले चाहिँ अहिले जुन कुरा हुँदैन त्यो कुरा हुन्छ भनेर घोषणा गर्न थाल्छन्, परमेश्वरले भन्नुभयो मलाई भन्छन्। त्यस्तो कुरा सुन्न होसियारी हुनुपर्छ, किनभने जुन कुरो बाइबलमा छैन त्यो कहिले पनि परमेश्वरले भन्नुहुन्न। त्यस कारणले बाइबलमा नभएको कुरा, सिकाएको कुरा छ कि छैन भनेर हामीले हेर्नुपर्ने हुन्छ। त्यसैले कलसीको पत्र एकदमै महत्त्वपूर्ण किन छ भनेदेखि, तपाईँलाई म भन्न चाहन्छु, युहन्ना 1 अध्यायमा आदिमा वचन थियो, वचन परमेश्वरमा थियो, परमेश्वरसँग थियो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो, वचन देहधारी हुनुभयो। र त्यो चाहिँ युहन्ना 1 अध्यायमा जुन कुरा भनिएको छ त्यो परमेश्वरको बारेमा, येशु ख्रिस्टको बारेमा भनिएको छ। त्यही कुरो तपाईँले हिब्रू 1 अध्यायमा पाउनुहुन्छ, येशु ख्रिस्टको बारेमा, उहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो। अनि त्यही कुरो 1 अध्याय कलसीमा येशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ, अदृश्य परमेश्वर, येशु ख्रिस्टको सर्वोच्चता, सर्वश्रेष्ठताको बारेमा पावलले लेख्छन्। किनभने एबिसीको मण्डलीमा चाहिँ यो परमेश्वरको बारेको शिक्षामा चाहिँ गडबडी आएको थियो, येशु प्रभुको बारेमा। त्यस कारण त्यो झुटा शिक्षालाई सुधार्नलाई यो कुराहरू लेखिएको हामी त्यहाँ पाउँदछौँ। त्यसैले क्रिस्चियन विश्वासको एकदमै आधारभूत महत्त्वपूर्ण कुरा चाहिँ येशु प्रभुको बारेमा हामीले के विचार गर्छौँ त्यो हो। हाम्रो जग, विश्वासको जग भनेको चाहिँ येशु प्रभु। येशु प्रभुको बारेमा जुन शिक्षा तपाईँ र मैले बुझ्छौँ त्यही कुरामा हाम्रो विश्वासको जग बसालिएको हुन्छन्। क्रिस्चियन विश्वासको को सबभन्दा मुख्य कुनै ढुङ्गो भन्छ नि बाइबलमा, कुनै ढुङ्गा त्यही कुनै ढुङ्गामा चाहिँ अरू सबै ढुङ्गा राखेर चाहिँ परमेश्वरको मन्दिर बनाइन्छ भनेर भनिन्छ होइन। त्यसैले यो कलसीको पत्र चाहिँ एकदम महत्त्वपूर्ण थियो भनेर हामी भन्न सक्छौँ। अनि त्यसकारणले त्यतिखेर कलसीको विश्वासीहरूलाई पावलद्वारा परमेश्वरले पवित्र आत्माको अगुवाईमा यो पत्र लेखाएर सुधार ल्याउनुहुन्छ। तपाईँ र मलाई आज 2000 वर्ष पछाडि यो पत्र हामीले जान्न जरुरी छ। यहाँ परमेश्वरले मण्डलीको बारेमा के सिकाउनु भयो, विश्वासको बारेमा के सिकाउनु भयो, सुसमाचारको बारेमा के सिकाउनु भयो, पापको बारेमा के सिकाउनु भयो, यो सबै कुरा धार्मिकताको बारेमा कलसीको पत्रबाट हामी सिक्न सक्छौँ। क्रिस्चियन जीवन बारेमा कलसीमा शिक्षा दिएको छ। क्रिस्चियन जीवन चाहिँ के हो? अनि पावलले कलसीलाई यो क्रिस्चियन जीवनको बारेमा चाहिँ यो यसको लेखक चाहिँ पावल आफै भन्ने कुरा मैले तपाईँलाई अघि नै भनिसकेको छु। अनि 60तिर लेखिएको भनेर मैले तपाईँलाई भनिसकेको छु। अनि त्यो कलसी भन्ने ठाउँ कहाँ पर्छ भनेर नि मैले तपाईँलाई भनिसकेको छु। अनि कलसीको विश्वासीहरूलाई चाहिँ पावलले कहिले भेटेका थिएनन्, त्यो ठाउँमा कहिले पनि पावल गएको थिएनन्, किन त्यो मण्डली सुरु गर्ने पावल नभएर पावलले विश्वासमा ल्याएका एकजना व्यक्ति जो चाहिँ इपाफ्रास भन्ने उनले चाहिँ त्यो सुरु गरेको भनेर हामीले कुरा गरिसक्यौँ होइन। अनि त्यो कुरा हामी यहाँनिर पाउँछौँ कलसी 1:7, 1 अध्यायको 7 के छ भने तिमीले यो सुसमाचार इपाफ्रासबाट सिकेका छौ, उनी हाम्रा प्रिय सहकर्मी हुन् जो हाम्रो तर्फबाट ख्रिस्टको विश्वासयोग्य सेवक। इपाफ्रास जसले चाहिँ सुसमाचार सुनाउने काम गरे र इपाफ्रास पहिला विश्वास गर्नु अगाडि एफिसीमा पावलको अन्तर्गत उनले 3 वर्षसम्म हप्ताको 6 दिन 5 घन्टा प्रचार गर्दाखेरि त्यहाँ बसेर सिकेर विश्वास गरेर अब त्यसपछि त्यहाँ मण्डली सुरु गर्छन्। कलसीमा मात्रै होइन, लाउडेसियामा, हिरापोलिसमा, त्यस्तै किसिमले अरू थिस्लोनिकीमा, फिलिपीमा, विभिन्न ठाउँहरूमा, कोरन्थमा सब मण्डलीहरू सुरु भएको हामी देख्छौँ। 100 मण्डलीहरू त्यो ठाउँ ठाउँमा, रोमीको मण्डली पनि पावल नपुग्दै सुरु भएको थियो। त्यो प्रिस्किला र अकिला भन्ने व्यक्तिहरू जो चाहिँ त्यो पनि त्यही एपिसीमा विश्वास गरेका होइन, अनि उनीहरूले चाहिँ त्यो ठाउँमा सुसमाचार पुऱ्याएर चाहिँ विश्वास गरेको हामी देख्छौँ। त्यसैले यो सबै कुराको के अर्थ छ आज तपाईँ र मेरो जीवनमा? तपाईँ र मैले विश्वास गरेर होइन, हामीले हाम्रो जहाँ सम्बन्ध छ नि, यहाँ इपाफ्रासले के गरे? उनले चिनेको साथीहरू, चिनेको मान्छेहरू, सायद उनको आफ्नो परिवार होला, त्यो ठाउँमा चाहिँ उनले सुसमाचार पुऱ्याएर त्यहाँ मण्डलीको स्थापना गरे। अब म आफैलाई त्यति ठुलो कुरा त सम्झिन्न, तपाईँलाई म भन्छु, जुन गाउँमा म जन्मेँ पेट्कुमा, मैले विश्वास गरेपछि पेट्कुमा सुसमाचार लग्ने काम गरे अनि त्यहाँ मण्डली सुरु भयो। अनि त्यो मण्डलीद्वारा विश्वास गरेका मान्छेहरू तपाईँलाई थाहा छ धेरैजना, एकैचोटि भएन, त्यो बोझ आयो नि। तपाईँले सुरु गर्नुभएको छ त्यसरी, कुनै ठाउँमा सुसमाचार लानुभएको छ। हरेक व्यक्तिले परमेश्वरको बारेमा गवाही दिन सक्छ, सुसमाचार लान सक्छ। त्यसैले तपाईँभित्र साँच्ची नै ख्रिस्ट जिउनुहुन्छ भने, त्यो ख्रिस्टको आत्मा जिउनुहुन्छ भने, त्यो आत्माले तपाईँलाई नबाँचेको आत्मालाई सुसमाचार सुनाउने बोझ त्यहाँ आउँछ। किनभने यसु प्रभुले के अरे पावलले के भन्छ गलातीको पुस्तक के अरे 2 कोरन्थीमा सायद, ख्रिस्टको प्रेमले बाध्य गराउँछ भन्छ। ख्रिस्टको प्रेमले बाध्य गराउँछ होइन, किनभने ख्रिस्टले जुन प्रेम हामीलाई गर्नुहुन्छ नि, अनि ख्रिस्टले हामीद्वारा अरूलाई प्रेम गर्नुहुन्छ नि। जो मान्छेले मुक्ति पाएको छैन तिनीहरूलाई मुक्ति पाओस् भनेर त येशू ख्रिस्ट संसारमा आउनुभयो नि। अनि रोमी 5:8 के छ? परमेश्वरको हामी प्रतिको प्रेम यसैमा प्रमाणित गर्नुभएको छ, ख्रिस्ट पापी, हामी पापी छँदै चाहिँ ख्रिस्ट हाम्रो लागि मर्नुभयो। त्यस कारणले अलिकति टाइम गइसक्यो, अर्को हप्ता अरू ब्याकग्राउन्ड म तपाईँलाई अर्को हप्ता भन्न चाहन्छु, तर अर्को 5 मिनटमा तपाईँलाई म सिधाउँछु। 5 मिनट यो पत्रको बारेमा कुरा गर्दै गर्दाखेरि यो पत्र लेख्नुको उद्देश्यको बारेमा तपाईँलाई म अलिकति भन्छु। 5 मिनट तपाईँलाई त्यो ठाउँमा म लान चाहन्छु, यो पत्रको बारेमा उद्देश्यको कुरा गर्दाखेरि है। तपाईँले देख्नुहुन्छ कि भन्ने मैले आशा गरेको छु। यहाँनिर के भयो यहाँ? यहाँनिर मेरो नोटबाट अलिकति तपाईँलाई एक दुईवटा कुरा बाँड्न चाहन्छु केही मिनटको लागि। मैले जुन कन्टेन्ट तपाईँलाई बाँड्न कोसिस गरिरहेको छु मैले त्यो भेटिरहेको छैन यहाँनिर। एनिवे यहाँनिर यो कुरा म तपाईँलाई बाँड्न चाहन्छु। यहाँ मेरो कम्प्युटरमा एउटा हुन्छ कहाँ गयो फेरि फेरि हरायो स्लाइड नबनाउँदाखेरिको समस्या मैले भोगिरहेको छु यहाँनिर। पाउनुहोस् है, अघि भेटेको थिएँ फेरि कहाँ पुग्यो? एनिवे टाइम मात्रै जानेभयो। म यहाँ मेरो अर्को नोटबाट तपाईँलाई भन्न चाहन्छु यो पत्रको कलसीको पत्रको उद्देश्य चाहिँ उद्देश्यको बारेमा म तपाईँलाई भन्न कोसिस गर्छु। यो पत्रको उद्देश्यको बारेमा कुरा गर्दाखेरि आज के भयो यो नोट मेरो अलिकति समस्या भयो यहाँ। कलसीको पत्रको उद्देश्य पुरै हरायो। एउटा चाहिँ तपाईँलाई मैले भनेको थिएँ यो पहिलो विषय येशु ख्रिस्टको सर्वश्रेष्ठता जुन चाहिँ एक अध्यायमा हामी देख्दछौँ, अनि सर्वश्रेष्ठता येशु ख्रिस्टको सर्वोच्च येशु ख्रिस्टलाई सर्वोच्च घोषणा गरिएको सम्बन्धमा येशु सर्वोच्च हुनुहुन्छ जो चाहिँ सुसमाचारको सन्देशमा कलसी एक अध्यायको एकदेखि बाह्रसम्म तपाईँले हेर्नुभयो भनेदेखि सुसमाचारमा येसु सर्वश्रेष्ठ हुनुहुन्छ। कलसी एक अध्यायको 13-14 उद्धारको कुरामा येसु सर्वश्रेष्ठ हुनुहुन्छ। कलसी एक अध्यायको 15-16-17 चाहिँ सृष्टि गर्नेमा पनि येसु सर्वोच्च हुनुहुन्छ, उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ। अनि अर्को चौथो पोइन्टमा चाहिँ कलसी एकको 18-23 मण्डलीको सर्वश्रेष्ठ येशु ख्रिस्ट नै हुनुहुन्छ। अन्तिम पाँचौँ पोइन्टमा चाहिँ पावलले जुन सेवकाई गरिराखेको छ त्यो चाहिँ के अरे कलसी एक अध्यायको 14-24-29 पावलको सेवाकाईमा पनि सर्वोच्च चाहिँ येशु ख्रिस्ट नै हुनुहुन्छ, त्यो कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। अनि तपाईँलाई मैले जुन कुरा बाँड्न खोजेको त्यो मेरो नोटमा समहाउ मिक्स्ड अप भयो, त्यसकारणले यो चाहिँ उद्देश्यको बारेमा तपाईँलाई मैले बाँड्न खोजेको थिएँ। तपाईँलाई म 1 सेकेन्ड पर्खाएर म त्यो नोट चाहिँ त्यस्तो यो कहिलेकाहीँ यहाँनिर यस्तो एकछिन है मैले भेटेँ जस्तो ए कहाँ हरायो, 1 सेकेन्ड दिनुहोस् मलाई, मेरो नोट चाहिँ यहाँ छैन, 1 सेकेन्ड दिनुहोस् म आई विल बी ब्याक। मेरो नोट यो आइप्याडमा कहिलेकाहीँ डिलिट हुँदो रहेछ, क्या के हुँदो रहेछ, मैले कागजमा लेख्नु छोडेर मेरो समस्या भयो, त्यसैले मैले यहाँ कमेन्ट्री तपाईँको अगाडि ल्याइरहेको छु। अनि जुन चाहिँ नोट तपाईँलाई मैले जुन ठाउँबाट सिकाइरहेको थिएँ त्यहीँबाट तपाईँलाई म भन्न चाहन्छु, त्यति भनेर सिद्धाउँछु। कलसीमा अनि यसको उद्देश्यको बारेमा, पर्पज अफ द लेटर, यसको पर्पजमा चाहिँ के छ भने पावलले विशेष गरी तिनवटा उद्देश्य यो पत्रमा लेखेका छन्। सो पहिलो उद्देश्य चाहिँ कलसीको मण्डलीहरूलाई तिनवटा उद्देश्यले यो पत्र लेखेका छन्। पहिलो उद्देश्य चाहिँ येशु ख्रिस्ट चाहिँ परमेश्वरत्व छ, येशु ख्रिस्ट सर्वश्रेष्ठ हुनुहुन्छ, उहाँ परमेश्वर आफै हुनुहुन्छ भन्ने कुराको बारेमा त्यो कुरा भनिएको छ, होइन? येशु ख्रिस्ट चाहिँ परमेश्वर आफै हुनुहुन्छ, अनि त्यो चाहिँ तपाईँलाई मैले कस्तो नोट बिग्रिएपछि यस्तो हुन्छ क्या, के भयो फेरि, अच्छा नोट बिग्रिएपछि यस्तो हुन्छ। येशु ख्रिस्टको सर्वश्रेष्ठताको बारेमा हामीले भर्खरै पढेको कलसी 1:18 तपाईँलाई म पढ्न चाहन्छु। कलसी 1:18 यो पनि कहाँ पुग्यो, एकको अठारमा यस्तो छ, अनि उहाँ चाहिँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, उहाँ सुरु अर्थात् मरेकोबाट जिउनेहरूमा श्रेष्ठ ज्येष्ठ हुनुहुन्छ, सबैले यसैले कि सबै कुराहरूमा चाहिँ उहाँलाई नै पहिलो स्थान दिएको होस्। येशु प्रभुको बारेमा उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ भन्ने कुरा कलसी 1:18 र 2:9 2:9 के छ भनेदेखि यहाँ यस्तो लेखिएको छ, 2:9 तपाईँलाई म 9 पढ्छु, किनकि उहाँ नै ईश्वरत्वको सारा पूर्णताले शारीरिक रूपमा बास गर्छ, उहाँमा नै, होइन? बासमा 8 यसो होसियार रह, नत्र कसैले यी कुराहरू मानिसको रीतिले र संसारको प्राथमिक शिक्षा अनुसार छन् तर ख्रिस्ट अनुसार चाहिँ होइन। संसारिक कुराहरूको बारेमा यहाँ लेखेको छ, किनकि येशुमा चाहिँ ईश्वरत्व सारा पूर्णताले शारीरिक रूपमा पूर्ण येशुमा बास गर्दछ, येशु चाहिँ पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ। यो कुरो चाहिँ कलसीका विश्वासीहरूलाई पावलले बताउँदछन्, त्यो चाहिँ पहिलो कुरो। दोस्रो कुरो चाहिँ कलसीका विश्वासीहरूको चाहिँ आत्मिकी परिपक्वतामा बढ्न सकुन्, जुन चाहिँ कलसी 1:28 तपाईँले पढ्नुभयो भने हरेक मानिसलाई ख्रिस्ट येशुमा सिद्ध भएको अवस्थामा उपस्थित गराउने उद्देश्यले हामी हरेक मानिसलाई चेतावनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै उहाँलाई प्रचार गर्दछौँ। यहाँ के छ भने हरेक मानिसलाई ख्रिस्ट येशुमा सिद्ध भएको अवस्थामा उपस्थित गराउनको निम्ति, हरेक मान्छेलाई येशुमा सिद्ध बनाउने उद्देश्य बनाउनको निम्ति, त्यस कारण आत्मिकी परिपक्वता के अरे कलसीको मण्डलीका विश्वासीहरूमा आओस् भन्ने कुराको लागि उनले लेखेको हामी देख्दछौँ। 2:7 पनि म पढ्न चाहन्छु, यहाँनिर के लेखेको छ, यसकारण जसरी तिमीहरूले ख्रिस्ट येशु प्रभुलाई ग्रहण गरेका छौ, त्यसरी नै तिमीहरू उहाँमा हिँड र उहाँमा नै जरा हाल्दै र बदलिँदै जाओ, अनि जसरी मानिसले शिक्षा पाएका छौ, जसरी तिमीहरूले शिक्षा पाएको छौ, त्यसरी नै यसमा धन्यवादले प्रशस्त हुँदै विश्वासमा स्थिर हुँदै जाओ। यो परिपक्वता, आत्मिकी परिपक्वता। तेस्रो कुरा चाहिँ, तेस्रो उद्देश्य चाहिँ, कलसीका विश्वासीहरूलाई चाहिँ पावलले आफ्नो अवस्था, पावल चाहिँ त्यतिखेर एउटा रोमी झेलमा थिए र उनको परिस्थिति के थियो त्यो बारेमा उनी जानकारी दिँदछन्, जसले गर्दा कलसीका विश्वासीहरूले पावलको लागि पनि प्रार्थना गर्न सकुन्। तिनवटा उद्देश्य तपाईँलाई मैले भने, अनि यो चौथो उद्देश्यको लागि चाहिँ कलसी 4:2-8 हेऱ्यो भने, प्रार्थनामा दृढता साथ लागिरह्यो, धन्यवाद साथ यसमा जागा रह्यो, साथै हाम्रो निम्ति पनि प्रार्थना गरिरहोस्। पावल जस्तो व्यक्ति जो चाहिँ परमेश्वरले यति चलाउनु भएको, यति समर्पित, र उसले कलसीका यी नयाँ विश्वासीहरूलाई पनि उनको लागि प्रार्थना गर्नलाई उनले अनुरोध गर्छन्। अनि ख्रिस्टको रहस्य बताउनुको निम्ति परमेश्वरले हाम्रो लागि वचन सुनाउने ढोका खोलिदिउन्। पावलको लागि कलसीका विश्वासीहरूले के विषय प्रार्थना गरोस् भने, परमेश्वरको वचन सुनाउन पाउनलाई अरू मान्छेहरूलाई परमेश्वरले ढोका खोलिदिउन्। तपाईँले कहिले कसैलाई प्रार्थना गर्नुभएको छ? तपाईँ परमेश्वरको आत्मामा हुनुहुन्छ, परमेश्वरको वचनमा हुनुहुन्छ, तपाईँ र ममा यस्तो खालको विचार आउँछ। अनि अर्को 4 पदमा छ, जसरी मैले बोल्नुपर्ने हो त्यसरी नै म यो प्रकट गर्न सकुँ, समय मूल्यवान सम्झेर बाहिरकाहरूसँग बुद्धिमानी साथ चल, मानिसहरूले वचन तिमीहरूको वचन सधैँ अनुग्रहपूर्ण नुनले स्वादिलो पारिएको होस्, हरेकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरूलाई थाहा होस्। कति वास्ता गरेर पावलले चाहिँ यिनीहरूलाई यो पत्रहरू लेखेका छन् भनेर हामी पाउँदछौँ। अर्को 6 र 7 र 8 पद पनि हामी पढ्छौँ, 4 अध्यायको, मेरो विषयमा सबै कुराहरू तुखिकस भने अर्को व्यक्तिले तिमीहरूलाई बताउने छन्, जसले चाहिँ यो चिठी लिएर गएका छन्, यो पत्र, जो प्रभुमा प्रिय भाइ, विश्वासयोग्य सेवक र सङ्गी दास हुन्, उनले तिमीहरूको अवस्था जानु, तिमीहरूको अवस्था जानुन् र तिमीहरूका हृदयहरूलाई सान्त्वना देऊन् भनेर नै मैले उनलाई तिमीहरू कहाँ पठाएको छु। त्यस कारणले कलसीको पत्रबाट एउटा कुरा हामी के सिक्छौँ भने, परमेश्वरले हामीलाई कसरी चलाउनुहुन्छ। हामी सुसमाचारमा परमेश्वरमा विश्वास गरेपछि हामी परिपक्व हुने कुरा एउटा भयो, हामीद्वारा मानिसहरूलाई सुसमाचार सुनाउने, त्यसको लागि प्रार्थनाको सुरुवात गर्ने हामी गर्न थाल्छौँ। किनभने इपाफ्रास पनि अथवा फिलेमन पनि, तपाईँ र म जस्तै व्यक्ति, पावलको अन्तर्गत परमेश्वरको वचन सुने, त्यसपछि परमेश्वरको वचनमा ग्रहण गरेर विश्वास गरेपछि अब त्यो सुसमाचार, त्यो आशाको सन्देश विभिन्न ठाउँहरूमा फैलाउने काम उनीहरूले गरे। अनि आज तपाईँ र मैले परमेश्वरको राज्य विस्तार गर्ने, मण्डली सुरु गर्ने, मान्छेलाई विश्वासमा ल्याउने, नयाँ मान्छेहरूलाई ल्याउने काम कतिखेर हुन्छ? जतिखेर तपाईँ र मैले यो काम सुरु गर्छौँ, प्रार्थना गर्न थाल्छौँ। तपाईँ र म दिनदिनै मान्छेको लागि होइन कि परमेश्वरको लागि जिउन थाल्नुहुन्छ। तपाईँले सोध्नुहुन्छ, प्रभु बिहानै उठेर आज तपाईँले मलाई के चाहनुहुन्छ? जो मान्छे परमेश्वरमा सिरियस छ नि, परमेश्वरलाई उसले सोध्न थाल्छ, अनि परमेश्वरको काम गर्न थाल्छ, अनि परमेश्वरको काम उसले देख्न थाल्छ, परमेश्वरको शक्ति देख्न थाल्छ, मान्छेहरूले विश्वास गर्न थाल्छन्। मेरो जीवनमा धेरै मैले, म जस्तो व्यक्तिले पनि अनुभव गरेको छु, मान्छेहरू त्यसै विश्वास गर्दैन नि। तपाईँले पहिला आफै जिउनु पर्यो, प्रार्थना गर्नु पर्यो, अनि अरूलाई पनि बाँड्नु पर्यो। उनीहरूले तपाईँको जीवनमा जे बाँड्नुहुन्छ त्यही देख्छ। तपाईँमा पवित्रतामा जिउने जीवन छैन, हामी इमान्दार छैनौँ, हामी हरेक कुरामा इमान्दार छैनौँ, झुट छौँ, मान्छेले जीवन हाम्रोबाट केही पनि सुन्दैन। हामीले भनेको वचनभन्दा पनि जीवनबाट मान्छेले देख्नुपर्छ, अनि परमेश्वरको मण्डली सुरु हुन्छ। आज संसारमा ख्रिस्ट येशूको मण्डली, बेथानी अनुग्रह मण्डली, त्यस्तै अरू धेरै मण्डलीहरूको मुख्य काम इपाफ्रास जस्तै, फिलेमोन जस्तै, सुसमाचार अरू ठाउँहरूमा लग्ने, पास्टरै हुनु परेन। यी व्यक्तिहरू फिलेमन, इपाफ्रास, यिनीहरू फुल टाइम काम गर्ने पास्टर थिएन। लेम्यान भन्छ अङ्ग्रेजीमा, लेम्यान भनेको चाहिँ कुनै अर्कै पेसा गर्ने मान्छेहरू हुन्। उसरी त पावल पनि पेसा गर्ने, टेन्ट मेकिङ, टेन्ट बनाउने, पाल निर्माण गर्ने, के अरे मर्मत गर्ने व्यक्ति हुन्। परमेश्वरको सुसमाचारको काम गर्न पैसाले होइन नि प्रियहरू, हो फुल टाइम जागिर होइन नि। परमेश्वरमा पैसाको लागि काम गर्ने मान्छेले वास्तवमा केही गर्नै सक्दैन, पैसाको लागि होइन। पैसा बिना नै गर्ने जोस जब हुन्छ नि, त्यहाँ थाहा हुन्छ कि तपाईँलाई साँच्चै नै परमेश्वरको आत्माले अब घचघचाइराख्नु भएको छ। त्यसकारणले हामी यो कलसीको पत्रलाई गहिरो प्रकारले अध्ययन गर्छौँ, अनि आज म तपाईँलाई भन्न चाहन्छु, आज जे सुन्नुभयो, मैले तपाईँलाई चित्त दुखाउनु भनिरहेको छैन, तपाईँलाई म जाँचिरह पनि छैन, मैले जाँच्न पनि सक्दिनँ, म को हो र, तर प्रभुको वचन के हो हामी त्यो हेर्नुपर्छ। जे तपाईँलाई भन्छु मेरो लागि त्यही हो, म त्यही कुरामा मैले जिउनु पऱ्यो, होइन मलाई पहिल्यैदेखि मान्छेलाई खुसी बनाउन आउँदैन। परमेश्वरको वचन के हो त्यही भन्ने, जबसम्म मान्छे परमेश्वरको वचन अनुसार जिउँदैन प्रियहरू, हो एउटा कुरा पनि झुट्टा गर्न थाल्छ, परमेश्वरको उपस्थिति त्यसको जीवनमा हुँदैन। हामीले झुट्टा त्याग्नुपर्छ, हरेक कुरामा हामी तथस्थ हुनुपर्छ, तपाईँ र ममा परमेश्वरको उपस्थिति हुनलाई, अनि मात्र हामीले गरेको काममा परमेश्वरको महिमा देखिन्छ। अनि मण्डली, ख्रिस्टको महिमा दिने मण्डली चाहिँ त्यस्ता खालका व्यक्तिहरूको झुन्ड हो, तर छौँडाद्वारा चलेका, छौँडा भनेको चाहिँ डिमोन भन्छ अङ्ग्रेजीमा, शैतान चाहिँ लुसिफर भयो, हजारौँ अर्को आत्मा छ लुसिफरको सँगसँगै उसको सेनाको, अनि तीहरू चाहिँ छौँडाहरू हुन्। छौँडाले मान्छेलाई परीक्षामा पार्छ, मान्छेहरूको विरुद्धमा झुट्टा बोल्न सिकाउँछ, धेरै भित्रभित्रै परीक्षित गराउँछ, अनि मान्छेलाई फसाइदिन्छ, अनि उसले थाहा पनि पाउँदैन कि ऊ त अन्धकारमा डुबिसक्यो प्रियहरू हो। हामीले इपाफ्रास जस्तो, फिलेमोन जस्तो जोस लिन सिकौँ, परमेश्वरको वचनअनुसार जिउन सिकौँ, अनि मानिसहरूलाई ख्रिस्टमा ल्याउन सिकौँ। त्यो पनि एउटा दिन छ प्रियहरू हो, संसार सधैँको लागि छैन नि, तपाईँ र मेरो जीवन त एकदम छोटो छ नि। बाइबलमा के लेखेको छ, हाम्रो दिनहरू नि परमेश्वरले गन्नु भएको छ, कति दिन यहाँ बस्ने, हाम्रो हरेकको आयु गनिएको छ परमेश्वरको खातामा लेखिएको छ। त्योभन्दा तपाईँले 1 घन्टा 1 दिन पनि बढी पाउनुहुन्न, तपाईँले जे पाउनु भएको छ परमेश्वरले तपाईँलाई के भन्दै हुनुहुन्छ। तोडाको उखान छ नि, एउटा दुईवटा पाँचवटा, होइन तपाईँ कुन चाहिँ खालको तोडा पाउने व्यक्ति जस्तो हुनुहुन्छ। एउटा तोडा पाउने चाहिँ के पनि गरेन, उसको भा पनि खुसी हो। वास्तवमा यशु प्रभुले त्यो तोडाको कुरा गर्न खोज्या होइन, परमेश्वरको सेवाको कुरा गर्न खोज्या। तपाईँ र मलाई परमेश्वरले वरदान दिनुहुन्छ, समय दिनुहुन्छ, स्रोत दिनुहुन्छ, हामीले त्यसलाई कसरी चलाउँछौँ त्यो कुरा हो, आफ्नो लागि मात्रै होइन परमेश्वरको लागि। त्यसैले तपाईँ र मैले परमेश्वरप्रति जवाबदेही हुनुपर्छ। परमेश्वरले हामी सबैलाई आशिष दिउन्, अनि मलाई आशा छ तपाईँले सिरियसली प्रार्थना गर्न थाल्नुहुन्छ, र यो मण्डली सम्बन्धी 10 बजे आउने कि कसरी आउने भन्ने कुरामा छलफल गर्ने तपाईँले त्यस्तो खालको सोच आउँदैन, छलफल गर्ने होइन, परमेश्वरको अगाडि पश्चाताप गर्ने हो। पश्चाताप भन्ने थाहा छैन भनेदेखि मन बदल्ने हो, बाटो बदल्ने हो, दिमाग बदल्ने हो, परमेश्वरको मनलाई लिने हो, वचनलाई लिने हो। ख्रिस्टकोहरू ख्रिस्टको ज्योति हुन्छन्, संसारको ज्योति भनेर भनिन्छ। डाँडामा बसालिएको सहर चाहिँ लुकेर लुक्दैन, त्यो बाइबलमा लेखेको छ। आउनुहोस् प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ, तपाईँ परमेश्वर महान हुनुहुन्छ,